بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراجیہ ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ شروتاؤں، کارکرم کا آرمبھ ہم قرآن مجید کے سورہ زحا کی تلاوت اور انواد سے کریں گے۔ قاری ہیں ہاشم روغنی۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، والضحا والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، والضحى والليل إذا سجى، ما ودعك ربك وما قلى، وللآخرة خير لك من الأولى، ولسوف يعطيك ربك فترضى، ألم يجدك يتيما فآوى، ألم يجدك يتيما فآوى، ووجدك ضالا فهدى، ووجدك عائلا فأغنى، فأما اليتيم فلا تقهر، وأما السائل فلا تنهر، وأما بنعمة ربك فحدث، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل و دیاوان ہے۔ سوگند ہے دن کی جب وہ چھا جائے، اور رات کی جب اس کا سناٹا چھا جائے، اور ہے پیغمبر، آپ کے پالنہار نے آپ کو نہ تو چھوڑا ہے اور نہ ہی آپ سے اپرسن ہوا ہے، اور نشچے ہی پرلے آپ کے لیے سنسار سے اتم ہے، اور شیگر ہی آپ کا پالنہار آپ کو اتنا پردان کرے گا کہ آپ پرسن ہو جائیں گے۔ کیا اس نے آپ کو اناتھ پایا اور شرن نہیں دی، और आपको मार्ग से दूर पाया तो गंतव्य तक नहीं पहुंचाया, और आपको निर्धन पाया तो समृद्ध नहीं कर दिया। अतः अनाथ पर क्रोध न कीजिए और मांगने वाले को न झिड़किए, तथा अपने पालनहार की अनुकंपा का वर्णन करते रहिए।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवेव में मीटर 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। हमारा व्हाट्सएप नंबर है 00989035065492। दोस्तों, आज बुधवार है, बहमन की 19 और फरवरी की 8 तारीख है। साथ ही आज इस्लामी कैलेंडर के 7वें महीने रजब की 17 तारीख है। आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में कार्यक्रम राजनीतिक चर्चा पेश किया जाएगा, और फिर उसके बाद आपकी सेवा में स्वतंत्रता प्रभात के मौके पर पेश किए जाने वाले विशेष कार्यक्रम की एक अनकड़ी को पेश किया जाएगा, और उसके बाद आज की सभा के अंत में आपकी सेवा में जो कार्यक्रम पेश किया जाएगा वो होगा आज कल। तो दोस्तों, कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी और मरियम मेहरदादी से सुनेंगे।
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। आठ फरवरी 1979 की घटना ने इस्लामी क्रांति की सफलता में अहम भूमिका निभाई है, सर्वोच्च नेता। सीरिया और तुर्की के भूकंप पीड़ितों के नाम आयतुल्लाह अल उज़्मा सैयद अली खामनेई का भावुक संदेश। आपदा में भी अवसर तलाशता अमरीका, व्हाइट हाउस ने किया सीरिया को मानवीय सहायता देने से साफ इनकार। तुर्की और सीरिया में भूकंप से मरने वालों की संख्या लगातार बढ़ रही है और तबाही के आंकड़े आ रहे हैं सामने। और अब आप विस्तार से समाचार सुनिए।
ईरानी कैलेंडर के बहमन महीने की 19 तारीख सन 1357 हिजरी शमसी को ईरानी कमांडरों के एक समूह ने ईरान की इस्लामी क्रांति के संस्थापक इमाम खुमैनी की बयत या उनके प्रति निष्ठा का संकल्प लिया था। 8 फरवरी 1979 को घटने वाली इस ऐतिहासिक घटना की वर्षगांठ पर बुधवार की सुबह इस्लामी क्रांति की वायुसेना के कमांडरों और कर्मचारियों के एक समूह ने ईरान की इस्लामी क्रांति के सर्वोच्च नेता से मुलाकात की है। यह घटना ईरान में इस्लामी क्रांति की सफलता के लिए एक अहम मोड़ साबित हुई है। इसने लोगों का उत्साह बढ़ाया, जबकि तानाशाही शासन के लिए एक बड़ा झटका साबित हुई, जिससे वो इस्लामी क्रांति के आंदोलन के मुकाबले में पहले से अधिक कमजोर पड़ गया था। इस अवसर पर वायुसेना के कमांडरों और कर्मचारियों को संबोधित करते हुए सर्वोच्च नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामनेई ने कहा, यह घटना कोई सामान्य सी घटना नहीं थी कि वायुसेना के कुछ युवा अधिकारी आएं और क्रांति के नेता को सैल्यूट करें, नहीं बल्कि एक ऐसी घटना थी जिसने क्रांति की सफलता में भूमिका निभाई। क्योंकि उसने एक लहर पैदा कर दी। लहर पैदा करने का कारण तेजी से इस खबर का फैलना था। इस घटना के कुछ ही घंटों बाद तेहरान से प्रकाशित होने वाले असर अखबार ने اس کی تصویر پرکاشت کر دی، جس کے بعد اچانک استھتی میں بدلاؤ آیا۔ ایک اور جہاں لوگوں کا غصہ بڑھا اور وہ سمجھ گئے کہ اب سینا ان کے مقابلے میں نہیں ہے، کیونکہ تچھ اور اتیاچاری پہلوی شاسن کا ایک ماتر ہتھیار یہی تھا، وہ اسی کے ذریعے لوگوں کی آواز کو کچل رہا تھا۔ لوگوں نے دیکھا کہ اب سینا جنتا کے ساتھ کھڑی ہے اور کرانتی کے سمرتھک ہے، انہیں پریرنا ملی، جبکہ ویرودھیوں کا حوصلہ پست ہو گیا۔
ایران کی اسلامی کرانتی کے سروچ نیتا نے سیریا اور ترکیہ میں آئے بھیشن بھوکم سے پربھاوت ہونے والوں کے نام دیے اپنے سندیش میں کہا ہے کہ میں اپنے بھائیوں کے لیے دکھی ہوں، ہتاہت ہو جانے والوں کے لیے اللہ سے مغفرت اور ان کے دکھی پریوار والوں کے لیے صبر کی دعا کرتا ہوں۔ پراپت رپورٹ کے مطابق 8 فروری 1979 کو گھٹنے والی ایتیاسی گھٹنا کی ورشگانٹھ پر بدھوار کی صبح ایران کی وایو سینا کے کمانڈر اور کرمچاریوں کے ایک سموہ نے ایران کی اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمی سید علی خامنئی سے ملاقات کی۔ اس موقع پر سروچ نیتا نے وایو سینا کے کمانڈروں اور کرمچاریوں کو سمبودھت کرتے ہوئے سیریا اور ترکیے میں آئے بھیشن بھوکم کا ذکر کرتے ہوئے کہا کہ ہم سیریا اور ترکیے میں مصیبت میں پھنسے اپنے بھائیوں کی اور سے دکھی ہیں۔ اس پراکرتک آپدا میں جان گنوانے والوں کے لیے ہم اللہ سے رحمت اور مغفرت اور ان کے پیڑت پریوار والوں کے لیے صبر کی دعا کرتے ہیں۔ سروچ نیتا نے کہا کہ ہم خود بھی بھوکمپ کا شکار ہو چکے ہیں اور جانتے ہیں کہ جب بھوکمپ آتا ہے اور جب کچھ پریوار اپنے پریہ جنوں کو کھو دیتے ہیں تو کیسے ان پر دکھوں کا پہاڑ ٹوٹ پڑتا ہے۔
سیریا اور ترکیے میں سوموار تڑکے 7.8 تیوتا والے بھوکمپ اور اس کے بعد آنے والے کئی زوردار جھٹکوں سے دونوں دیشوں میں مرنے والوں کی سنکھیا 8,000 بلکہ 10,000 کے پار پہنچ چکی ہے۔ اس بیچ ان دیشوں کی بھوکمپ پیڑت جنتا کی مدد کے لیے سب سے پہلے پہنچنے والے ایران نے ابھی راحت سامگریوں کے سلسلے کو ٹوٹنے نہیں دیا ہے۔ پراپ رپورٹ کے مطابق ایران کے گرہ منتری احمد وحیدی نے کہا ہے کہ سیریا اور ترکیے میں آئے بھیشن بھوکمپ کے بعد سے ہی ایران بھوکمپ پربھاوت علاقوں میں راحت اور بچاؤ کاریوں میں سہیوگ کے ساتھ ہی ساتھ راحت سامگریوں کا بھی ان دیشوں کی اور لگاتار راحت سامگریوں کو بھی ان دیشوں کی اور لگاتار بھیج رہا ہے۔ انہوں نے کہا کہ اس سمے سیریا اور ترکیے میں جس طرح کی دینیے استھتی ہے اس کو دیکھتے ہوئے جتنا ادھک سے ادھک ان دیشوں کے بھوکمپ پیڑتوں کے لیے مانوی سہایتا بھیجی جائے اتنا ہی بہتر ہے۔ اس بیچ جبکہ ایران کے آذربائیجان غربی پرانت کے کھوئی شہر میں بھی حال ہی میں بھیشن بھوکمپ آیا تھا اور بھاری سنکھیا میں جانی اور مالی نقصان ہوا تھا، لیکن اس کے باوجود ایران سیریا اور ترکیے کی بھوکمپ پیڑت جنتا کی ہر سمبھو مدد کی کوشش کر رہا ہے۔
ایرانی سینا نے منگلوار کو اپنی پہلی انڈر گراؤنڈ ایئر بیس ایگل 44 کا اناورن کیا ہے۔ تسنیم نیوز ایجنسی کی رپورٹ کے مطابق منگلوار کو اس انڈر گراؤنڈ ایئر بیس کی جاری کی گئی فوٹیج میں لڑاکو ویمانوں اور ڈرون ویمانوں کو دیکھا جا سکتا ہے۔ ایگل 44 ایئر بیس سے وبھن پرکار کے لڑاکو اور ڈرون ویمان اپنے مشن کے لیے اڑان بھر سکتے ہیں اور پھر واپس لینڈ کر سکتے ہیں۔ یہ ایئر بیس الرٹ سسٹم، کمانڈ پوسٹ، فائٹر جیٹ مینٹیننس ہینگر، ایئر کرافٹ مینٹیننس سینٹر، نیویگیشن اور ایئرپورٹ اکوپمنٹ، فیول ٹینک آدی جیسی سویدھاؤں سے لیس ہے۔ اس بیس میں مشن کو انجام دینے کے لیے سبھی طرح کی وایو سینا کے لڑاکو ویمانوں کو ریسیو کرنے کی کشمتا ہے۔ گورتلو کی ایگل 44 وایو سینا کے کئی بھومیگت سامرک ہوائی اڈوں میں سے ایک ہے، جن کا نرمان حالیہ ورشوں میں دیش کے وبھن کھیتروں میں کیا گیا ہے۔ اس سینا ایئر بیس کو رننیتک بم ورشکوں کی بمباری سے سرکشت رکھنے کے لیے پہاڑوں میں بنایا گیا ہے۔
عراق کے دو ورش شیعہ دھرم گروہوں نے سیریا اور ترکیے کے بھوکمپ پیڑتوں کے ساتھ سہانبھوتی ویک کرتے ہوئے دنیا بھر کے پروپکاری لوگوں سے اپیل کی ہے کہ وہ اس پراکرتک آپدا کا شکار ہوئے لوگوں کی مدد کے لیے آگے آئیں۔ سماچار ایجنسی تسنیم کی رپورٹ کے مطابق سیریا اور ترکیے میں آئے بھیشن بھوکمپ کے سمبندھ میں بدھوار کو عراق کے پوتر نگر نجف میں استھت ورش شیعہ دھرم گرو آیت اللہ العظمی سید علی سیستانی کے کاریالے سے ایک بیان جاری کیا گیا ہے۔ آیت اللہ سیستانی کے کاریالے سے جاری بیان میں کہا گیا ہے کہ نجف اشرف میں موجود سرموچ دھارمک نیتوت ان لوگوں کے ساتھ سہانبھوتی اور ایکجٹتا ویک کرتا ہے جنہوں نے ترکیے اور سیریا میں आए भीषण भूकंप में अपने परिजनों को खो दिया है। साथ ही ईश्वर से सभी पीड़ित परिवारों के लिए धैर्य और शांति की दुआ करते हैं और घायलों के जल्द ठीक होने की कामना करते हैं। इराक के वरिष्ठ धर्मगुरु ने अपने बयान में यह अपील की है कि दुनिया भर के परोपकारी लोग आगे आएं और जल्द से जल्द पीड़ितों की आवश्यक जरूरतों को पूरा करने के लिए अपना सहयोग दे। इस बीच इराक के ही एक अन्य वरिष्ठ धर्मगुरु आयतुल्ला मोहम्मद तकी मुदर्रिस ने भी एक बयान जारी करके दुनिया भर के लोगों से तुर्की और सीरिया के भूकंप पीड़ितों की मदद की अपील की है।
तुर्की और सीरिया में सोमवार तड़के 7.8 तीव्रता वाले भूकंप और उसके बाद आने वाले कई जोरदार झटकों से दोनों देशों में मरने वालों की संख्या करीब 10,000 पहुंच गई है। अल जजीरा टीवी चैनल की रिपोर्ट के मुताबिक तुर्की में मरने वालों की संख्या 6,000 से अधिक है और सीरिया में मरने वालों की संख्या 4,000 को पार कर गई है। भूकंप का पहला झटका स्थानीय समय के अनुसार सोमवार को तड़के 4:17 पर आया, जिसका केंद्र केहरामनसरस प्रांत स्थित पजारिक जिला में था। इस जोरदार भूकंप के बाद दर्जनों झटके महसूस किए गए, जिसके बाद अधिकारियों ने लोगों से क्षतिग्रस्त इमारतों में दाखिल न होने की अपील की। अभी 12 घंटे भी नहीं बीते थे कि 7.6 तीव्रता वाले भूकंप ने एक बार फिर इसी इलाके को हिलाकर रख दिया। जैसे जैसे बचाव कार्य आगे बढ़ रहा है, मलबे से लोगों को निकाला जा रहा है, इसी के साथ मरने वालों की संख्या भी लगातार बढ़ रही है। बचावकर्मी पीड़ितों को बचाने की हर संभव कोशिश कर रहे हैं।
मानव अधिकारों का दावा करने वाले अमेरिका ने सीरिया में विनाशकारी भूकंप के पीड़ितों को किसी भी तरह की कोई भी सहायता देने से इनकार कर दिया है। प्राप्त रिपोर्ट के मुताबिक ऐसे समय में जब भीषण भूकंप ने सीरिया में व्यापक तबाही मचाई है और पीड़ितों को अंतर्राष्ट्रीय मानवीय सहायता की तत्काल आवश्यकता है, अमरीका ने कहा है कि वो सीरिया की किसी भी स्थिति में मदद नहीं करेगा। बुधवार को पत्रकारों से बात करते हुए अमरीकी विदेश मंत्री एंटोनी ब्लिंकन ने कहा कि सीरिया में आए भीषण भूकंप के बाद वहां जारी राहत कार्यों में अमरीका द्वारा किसी भी स्तर का कोई सहयोग नहीं दिया जाएगा। अमरीकी विदेश मंत्री ने दावा किया कि सीरिया में हमारे मानवीय केंद्र हैं और हम उन्हें बजट प्रदान करते हैं। उन्होंने कहा कि हम एक बार फिर कह रहे हैं कि हम भूकंप पीड़ितों को राहत पहुंचाने की प्रक्रिया में सीरिया की मदद नहीं करेंगे।
सोमवार को तड़के 7.8 तीव्रता वाले भूकंप से लरज जाने वाले युद्धग्रस्त अरब देश सीरिया के विदेश मंत्री फैसल मिकदाद ने कहा है कि ये उनके देश पर प्रतिबंध लगाने की नहीं बल्कि मदद करने का समय है। संयुक्त राष्ट्र संघ के विशेष दूत से टेलीफोन पर बातचीत में उन्होंने सीरिया के खिलाफ लगे प्रतिबंधों को अत्याचारपूर्ण बताया और तुरंत इन प्रतिबंधों को हटाने की मांग की।
भारत प्रशासित कश्मीर में रहने वाले मुसलमानों ने भारत सहित दुनिया के विभिन्न क्षेत्रों में इस्लामी क्रांति के प्रभाव पर जोर दिया है। प्राप्त रिपोर्ट के मुताबिक भारत प्रशासित कश्मीर के युवाओं और आम लोगों के एक समूह ने ईरान प्रेस से बात करते हुए इस बात पर बल दिया कि ईरान की इस्लामी क्रांति का प्रभाव न केवल ईरान बल्कि भारत समेत दुनिया के विभिन्न देशों में साफ तौर पर देखा जा सकता है। उनका कहना था कि ईरान की इस्लामी क्रांति ने दुनिया के उत्पीड़ित लोगों को इस बात का साहस दिया है कि वे जुल्म के मुकाबले में खड़े हो सकें और मजलूमों का समर्थन कर सकें।
और इसी के साथ रेडियो तेहरान से समाचार समाप्त हुए।
ये रेडियो तेहरान की हिंदी सेवा है।
राजनीतिक चर्चा।
دوستو راجنیتک چرچا کا دینک کارکرم لے کر اپستھت ہیں قائم رضوی کا سلام سویکار کیجیے۔ ایران کی وایو سینا کے کمانڈروں سے ورشٹھ نیتا کی ملاقات، سعودی عرب میں پھر کئی لوگوں کو موت کی سزا، اور نئی دلی میں شیخ سعدی پرسکار وترن سماروہ۔ دوستو ان وشیوں پر ہم کارکرم میں وستار سے چرچا کریں گے۔1979 की एक अति महत्वपूर्ण घटना के संदर्भ में बुधवार को ईरान की वायु सेना के अधिकारियों ने इस्लामी क्रांति के वरिष्ठ नेता से मुलाकात की। पेश है इस बारे में एक समीक्षा जिसे लेकर उपस्थित हैं अख्तर अब्बास।
इस्लामी गणतंत्र ईरान की वायुसेना और वायु रक्षा के कमांडरों और कर्मचारियों ने आज सुबह इस्लामी क्रांति के वरिष्ठ नेता आयतुल्लाह अल-उज़्मा सैयद अली खामेनाई से मुलाकात की। یہ کارکرم 19 بہمن 1357 ہجری شمسی برابر 8 فروری 1979 میں وایو سینا کے کمانڈروں اور کرمچاریوں دوارا امام خمینی رحمۃ اللہ علیہ کے پرتی نشٹھا کے ایتیہاسک پرتیجیا کی ورشگانٹھ کے اوسر پر آیوجت کیا جاتا ہے۔ یہ کارکرم ہر سال 8 فروری کو آیوجت کیا جاتا ہے، جس کا مقصد ہوتا ہے امام خمینی کی آگیا کا پالن اور ان کی بیعت کرنا۔ اس اوسر پر سپریم لیڈر نے اپنے بیان میں کہا کہ 19 بہمن 1957 ہجری شمسی برابر 8 فروری 1979 کی گھٹنا آندولن کی سفلتا کرانتی کے ویوہارک اور واستوک ادبھو کے لیے ایک پربھاوی تتو تھی۔ ان کا کہنا تھا کہ یہ گھٹنا صرف اس لیے نہیں تھی کہ وایو سینا کے کچھ جوان آئیں اور سپریم لیڈر کا ابھیوادن کریں، نہیں، یہ ایک ایسا قدم تھا جس کا پربھاؤ کرانتی کی سفلتا پر پڑا، کیونکہ اس نے کرانتی کی لہر پیدا کر دی اور اس قدم نے آندولن کی لہروں کو استتو پردان کیا۔ سپریم لیڈر کا کہنا تھا کہ یہ گھٹنا اتنی مہتوپورن تھی اور اس کا اتنا ویاپک استر پر کوریج ہوا کہ گھٹنا کے 2-3 گھنٹے 3-4 گھنٹے بعد اس دن کے تہران کے تتکالین اخباروں نے اس گھٹنا کی تصویریں چھاپی، جس کے بعد اچانک سے استھتی کافی بدل گئی۔ اسلامی کرانتی کے ورشٹھ نیتا کہتے ہیں کہ یہی نہیں بلکہ دوسری اور جنتا کا منوبل بڑھا۔ انہیں لگا کہ سینا ان کے خلاف نہیں ہے، کیونکہ پست اور کرور پہلوی شاسن کا ایک ماتر سادھن سینا کی سہایتا سے جنتا کا دمن کرنا تھا۔ لوگوں نے دیکھا کہ نہیں، سینا ان کی دشا میں ہے، جنتا کی دشا میں ہے، کرانتی کی دشا میں ہے۔ انہیں پریرنا ملی، جبکہ دوسری اور سامنے والے پکشوں کا منوبل ٹوٹ گیا۔ اسلامی کرانتی کے ورشٹھ نیتا کہتے ہیں کہ 19 بہمن کی تاریخ کو ہوئی گھٹنا کے سمے یہ اسپشٹ نہیں تھا کہ اس کا پریڑام کیا ہوگا۔ یہ سمبھو تھا کہ معاملوں میں 1 یا 2 مہینے اور لگ جائیں۔ اسلامی کرانتی کے ورشٹھ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی کہتے ہیں کہ ایئر فورس کے ان نوجوانوں کو پتا نہیں تھا کہ کیا ہونے والا ہے۔ انہوں نے رسک لیا، ہمت دکھائی اور میدان میں آ گئے۔ اس سے پتا چلا کہ بھوشیہ کی سینا جوکھم بھری ہے، خطروں سے بھری ہوئی ہے، اور سینا ورشوں سے کافی جوکھم بھری رہی ہے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کارکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش۔ کارکرم راجنیتک چرچا۔
سعودی عرب میں موت کی سزاؤں کا سلسلہ رکنے نہیں پا رہا ہے۔ اس کی مکھیہ وجہ یہ ہے کہ سعودی شاسک اپنے کریا کلاپوں کی آلوچنا بالکل بھی سہن نہیں کرتے۔ اس بارے میں ایک سمیکشا لے کر حاضر ہیں سید میسم۔
سعودی عرب کی ایک عدالت نے 4 راجنیتی کارکرتاؤں کو موت کی سزا جبکہ کئی انے کو 27 سال قید کی سزا سنائی ہے۔ یوں تو سعودی عرب میں ہر سال ہی بڑی سنکھیا میں سرکار ویرودھیوں کو پھانسی دی جاتی ہے، لیکن اس نئے آدیش کے بارے میں کچھ مہتوپورن بندوؤں پر دھیان کیندرت کرنا اچت ہوگا۔ سب سے پہلے یہ کہ جن لوگوں کو موت کی سزا دی گئی ہے یا انہیں لمبی اودھی کی قید کی سزا سنائی گئی ہے، وہ لوگ ہیں جو 2016 سے اب تک جیلوں میں بند ہیں، یعنی 7 سال تک جیل کی کالکوٹری میں بند رہنے کے بعد اب ان کے خلاف عدالت نے فیصلہ سنایا ہے۔ اس دوران ان لوگوں کو اپنی پیروی کے لیے وکیل تک نہیں کرنے دیا گیا اور انیائے پورن ڈھنگ سے ان کے خلاف مقدمے کا فیصلہ سنا دیا گیا۔ دوسرے یہ کہ ان لوگوں کو محمد بن سلمان کے ستہ اپنے ہاتھ میں لینے کے 1 سال بعد گرفتار کیا گیا تھا۔ ان کی گرفتاری کا مکھیہ کارن بن سلمان کی نیتیوں کی آلوچنا تھا۔ اس سے اسپشٹ ہو جاتا ہے کہ 2015 کے بعد سے سعودی عرب میں ان لوگوں کو بھی نہیں بخشا جائے گا جو سرکار کی نیتیوں کی آلوچنا کریں گے، بلکہ ان کے خلاف موت کی سزا یا عمر قید کی سزا جیسے تغلقی فرمان جاری کیے جائیں گے۔ یہاں تیسرا بندو یہ ہے کہ سعودی شاسن اپنے ویرودھی راجنیتک کارکرتاؤں اور سماجی کارکرتاؤں کی جاسوسی کے لیے پیگاسس جیسے اپکرنوں اور اسپائی ویئروں کا استعمال کرتا ہے۔ ان اپکرنوں اور اسپائی ویئروں سے جاسوسی کر کے پھر ویرودھیوں کا دمن کیا جاتا ہے اور انہیں یاتنائیں دی جاتی ہیں۔ یہاں ایک انیہ مہتوپورن بندو یہ ہے کہ سعودی عرب اپنے ویرودھیوں کو کچلنے کے لیے بڑی سنکھیا میں موت کی سزائیں دے رہا ہے، جبکہ مانوادھیکاروں کے ٹھیکیدار پشچمی دیش اس کے ساتھ ویاپار اور راجنیتک سہیوگ بڑھاتے جا رہے ہیں۔ سعودی عرب نے حالیہ ورشوں میں موت کی سزا کے اپنے ہی پچھلے سارے ریکارڈ توڑ دیے ہیں۔ 2013 سے اکتوبر 2022 تک اس دیش میں 1100 سے زیادہ لوگوں کو پھانسی دی گئی، جن میں سے 990 کو 2015 کے بعد یعنی کنگ سلمان بن عبدالعزیز کے شاسن کال میں پھانسی دی گئی۔ یہاں سوال یہ ہے کہ اتنی بڑی سنکھیا میں اپنے ویرودھیوں کے صفائی کے لیے سعودی عرب کو کہاں سے ساہس ملتا ہے؟ دراصل پشچمی دیشوں کی چپی اور ان کا خاموش سمرتھن سعودی عرب کے شاسکوں کو یہ ساہس پردان کرتا ہے۔ ایسا نہیں ہے کہ یہ پشچمی دیش مانوادھیکاروں کے مدعے پر سعودی عرب کی آلوچنا نہیں کرتے، یہ دیش آلوچنا ضرور کرتے ہیں لیکن صرف دکھاوے کی حد تک، اور یہ بات ریاض کو اچھی طرح معلوم ہے کیونکہ اتنے بڑے پیمانے پر مانوادھیکاروں کے ہنن کو لے کر کبھی بھی پشچمی دیشوں نے اس کے خلاف گمبھیر کارروائی کے لیے کوئی قدم نہیں اٹھایا ہے۔
اور اب ہم رخ کرتے ہیں بھارت کا۔ ایران کے مہاکوی شیخ سعدی کے ویکتتو اور ان کے پریاسوں کی یاد میں بھارت کی راجدھانی میں ایک سیمینار کا آیوجن کیا گیا۔ اس سیمینار میں پرسکاروں کا بھی وترن ہوا۔ نئی دلی سے شمشاد کاظمی کی رپورٹ۔
ایران کے پارمپرک سنگیت کا یہ نمونہ دلی استھت ایران کے سانسکرتک کیندر میں پیش کیا گیا، جہاں ایران کے سانسکرتک ایوم ساہتیک سپتاہ کے افسر پر ایران اور بھارت کے بدھی جیویوں، جانی مانی ہستیوں اور بھارت کے انیک وشو ودیالیوں کے ادھیاپکوں ایوم چھاتروں کی اپستھتی میں نوے سادی پرسکار وترن سماروہ کا آیوجن کیا گیا۔ سماروہ کو سمبودھت کرتے ہوئے بھاشن کرتاؤں نے ایران کے وکھیات کوی ایوم ساہتیکار شیخ سعدی شیرازی کی ساہتیک سیواؤں کی پرشنسا کی اور کہا کہ وہ کیول چرتر ہی نہیں بلکہ جیون کے سبھی آیاموں کے ادھیاپک تھے اور ان کی ساہتیک رچناؤں نے سبھی لوگوں پر گہرے پربھاؤ ڈالے ہیں۔ انہوں نے کہا کہ شیخ سعدی شیرازی یدپی ایران میں پیدا ہوئے لیکن ان کے استتو کی خوشبو ہر طرف پھیلی ہوئی ہے۔ بھاشن کرتاؤں نے فارسی بھاشا کو پراچین ایوم ایتہاسک بتایا اور کہا کہ یہ بھاشا بھارت میں آج بھی جیوت ہے اور ایران اور بھارت کی جنتا کے بیچ ایک پل کا کام کرتی ہے۔ इंडियन काउंसिल फॉर सोशल साइंस रिसर्च के चेयरमैन डॉक्टर जे के बजाज ने कहा,
हमारी एस्ट्रोनॉमी, हमारी मेडिसिन, हमारा लिटरेचर, उनमें संबंध रहा है, हम एक दूसरे का अनुवाद करते रहे हैं और वो बढ़ता गया। पर फारसी भाषा का, फारसी विचार का, फारसी देखने की दृष्टि का, उसका भारत के साथ संबंध है।
पंजाब यानी पंजाब भारत का एकमात्र ऐसा राज्य है जिसका नाम फारसी शब्द पर आधारित है।
पंजाब में फारसी के बिना गुजारा ही नहीं है। पहली बात कि हिंदुस्तान में 30 से ज्यादा रियासतें हैं, सिर्फ एक हम ही है जिनका नाम पर्शियन में पंजाब।
भाषणकर्ताओं ने कहा कि ईरान और भारत के संबंध बहुत पुराने हैं और दोनों देशों के सांस्कृतिक संबंधों को मजबूत बनाने में उन सूफी संतों और कवियों ने महत्वपूर्ण भूमिका निभाई है जो शांति का संदेश लेकर भारत आए और यहीं के हो गए। दिल्ली के समाज कल्याण मंत्री राजकुमार आनंद ने कहा,
भारत और ईरान के जो ताल्लुकात हैं वो सदियों से बहुत अच्छे हैं और हमारे आर्थिक, सामाजिक, सांस्कृतिक हर तरह के जो संबंध हैं बहुत ही पुराने हैं।
इस समारोह में कहा गया कि भारतीय उपमहाद्वीप के सुनहरे इतिहास में फारसी भाषा और साहित्य की उन्नति के लिए कवियों और साहित्यकारों ने सदैव महत्वपूर्ण भूमिका निभाई है और आज भी फारसी के अध्यापक एवं शोधकर्ता इस संयुक्त धरोहर की रक्षा के लिए पूरी तरह प्रयासरत हैं। नवे दौर के सादी पुरस्कार वितरण समारोह में फारसी भाषा और साहित्य के क्षेत्र में अपना योगदान देने वाले 9 शिक्षकों एवं शोधकर्ताओं को पुरस्कृत किया गया। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
तो इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, आप अभी कार्यक्रम राजनीतिक चर्चा हमारे साथ ही कायम रिजवी से सुन रहे थे। अब आपकी सेवा में स्वतंत्रता प्रभात के मौके पर पेश किए जाने वाले विशेष कार्यक्रम की एक अन्य कड़ी को पेश किया जा रहा है।
स्वतंत्रता प्रभात।
दोस्तों, इस्लामी क्रांति की 44वीं वर्षगांठ के अवसर पर पेश किए जाने वाले विशेष कार्यक्रम की एक अनकड़ी के साथ आपकी सेवा में हाजिर हैं रविश जैदी और मरियम महरदादी का सलाम स्वीकार कीजिए।
दोस्तों, यदि हम ईरान की इस्लामी क्रांति के बाद हासिल होने वाली उपलब्धियों को सही तरह से समझना चाहते हैं तो हमको इस्लामी क्रांति की सफलता के पहले के वर्षों की ओर पलटना होगा। उस दौरान के हालात जानने के बाद हमें इस्लामी क्रांति के बाद प्राप्ति की जाने वाली उपलब्धियों के बारे में सही प्रकार से मालूम हो पाएगा। ईरान की इस्लामी क्रांति फरवरी 1979 में सफल हुई थी। इस्लामी क्रांति की सफलता से पहले ईरान में शाह की सरकार थी। इस सरकार की अर्थव्यवस्था पूरी तरह से तेल पर निर्भर थी। उस दौरान प्रतिदिन लाखों बैरल कच्चे तेल का निर्यात किया जाता था।
इस तेल से हासिल होने वाली लाखों डॉलर की आय के बदले में उपभोग की वस्तुओं को दलाली के माध्यम से देश में लाया जाता था। शाह के शासन के अंतिम दशक में एकदम से तेल के मूल्यों को अभूतपूर्व वृद्धि हुई थी। तेल के मूल्यों में इस अभूतपूर्व वृद्धि के कारण तत्कालीन सरकार की आय बहुत हो गई थी। सन 1974 में सरकारी आय की तुलना में तेल से हासिल होने वाली राशि उसका लगभग 86% हो चुकी थी। आंकड़े बताते हैं कि 1968 तक तेहरान में तेल की आय 1 अरब डॉलर तक नहीं पहुंच पाती थी, लेकिन 1977 में यही आय बढ़कर 20 अरब डॉलर हो चुकी थी।
जहां ईरान में तेल की आय 1 अरब डॉलर से भी कम थी, वहीं पर अब ये 20 अरब डॉलर हो चुकी थी। देश की आय में इतनी अधिक वृद्धि का कोई भी लाभ देश को नहीं हुआ, अर्थात इसके सकारात्मक प्रभाव आम लोगों के जीवन में दिखाई नहीं दिए। इस बारे में एक अमरीकी लेखक फ्रांसिस फिसरेगाल्ट लिखते हैं कि शाह ने देश के विकास के लिए कोई भी गंभीर कदम नहीं उठाया। ईरान को होने वाली आमदनी अधिकतर निजी महंगी गाड़ियां खरीदने में खर्च की जाती थी, न कि जनता के लिए बसें खरीदने में। पैसे को उपभोग की वस्तुओं के लिए खर्च किया जा रहा था, सार्वजनिक स्वास्थ्य के लिए नहीं। पैसे को शिक्षा और शिक्षकों पर खर्च करने के बदले उसे सेना पर अधिक खर्च किया जा रहा था।
दोस्तों, 70 के दशक में ईरान की अर्थव्यवस्था के बारे में अगर कुछ कहा जाए तो ये बात सबसे सही होगी कि शाह को देश की जनता के बारे में कोई जानकारी ही नहीं थी। इसलिए उस समय का आर्थिक कार्यक्रम ईरान के आर्थिक संतुलन के बिगड़ने का कारण बना। शाह की सरकार के पतन के दो साल पहले अर्थात सन 1976-77 में तेल के मूल्यों में गिरावट के कारण तत्कालीन सरकार को गंभीर बजट घाटे का सामना करना पड़ा। ऐसे में उसने ऋण लेना शुरू कर दिया, जिससे कई प्रकार की समस्याएं सामने आईं, जैसे अनुभवी श्रम बल की कमी, सड़कों और बंदरगाहों जैसे संपर्क चैनलों की कमी, बिजली की कमी, देश से पूंजी का निकालना, महंगाई और बेरोजगारी आदि। इसी प्रकार से शहरी और ग्रामीण क्षेत्र में आय का अनुचित वितरण, समाज में निर्धनता के ग्राफ में बढ़ोतरी और आर्थिक दृष्टि से विभिन्न वर्गों में असमानता जैसी बातें समाज में बहुत ही स्पष्ट रूप में दिखाई देने लगी थीं।
हालांकि तेल के मूल्यों में वृद्धि के कारण आम लोगों के मन में ये बात आ चुकी थी कि इससे देश की अर्थव्यवस्था मजबूत होगी, जिससे आम लोगों को राहत मिलेगी, किंतु शाह की निर्भर सरकार एक सही आर्थिक कार्यक्रम पेश करने में विफल रही। ईरान की तत्कालीन आर्थिक स्थिति के बारे में एंड्रयू डक्कन ने एक किताब लिखी है जिसका शीर्षक है ईरान में धन की चोरी। इस किताब में एंड्रयू डक्कन लिखते हैं कि बेवकूफ़ी से भरा ऊंची उड़ान का शाह का आर्थिक कार्यक्रम बताता है कि शाह और उसके कारिंदों को ईरान के तत्कालीन समाज की उचित समझ और जानकारी नहीं थी। अपनी किताब में एक स्थान पर वे लिखते हैं कि शाह का ये मानना था कि हर काम पैसे से हो सकता है।
शाह ने अगस्त 1974 में एक बार एकदम से अपने सांसदों को बुलवाया। उसको इस सांसदों से देश के बजट के बारे में बात करना थी। शाह ने सांसदों से कहा कि मैं बजट को दो बराबर करना चाहता हूं। इस हिसाब से शाह 35 अरब 500 मिलियन के बजट को बढ़ाकर 68 अरब 800 मिलियन डॉलर करना चाहता था। हालांकि इतने बड़े बजट के लिए बड़ी संख्या में विशेषज्ञों की आवश्यकता पड़ती, लेकिन शाह को इस ओर से कोई चिंता ही नहीं थी। इसी तरह से वो बिना सोचे समझे योजनाओं की घोषणा कर दिया करता था। एक बार उसने ऐलान किया कि देश के सारे बच्चों को स्कूल भेजा जाए। हालांकि शाह की समझ में ये बात नहीं आई कि इस प्रकार के काम को करने के लिए कम से कम 30,000 टीचरों की जरूरत पड़ेगी। जब बच्चों को पढ़ाने के लिए इतने अधिक अध्यापकों की जरूरत हुई तो शाह के तत्कालीन प्रधानमंत्री हुदा ने कहा था कि कोई बात नहीं है, हम टेलीविजन के माध्यम से ये काम कर लेंगे। जबकि उसने ये नहीं सोचा कि उस समय 65,000 गांवों में बिजली ही नहीं थी।
ईरान में जब इस्लामिक क्रांति सफल हुई तो लोगों के मन में उससे कई प्रकार की आशाएं जागीं। इस्लामिक क्रांति को विफल बनाने या फिर इसकी गति को कम करने के लिए शत्रुओं ने कई प्रकार के हथकंडे अपनाए। ईरान पर थोपा गया 8 वर्ष युद्ध इसी का एक हिस्सा था। इसके अतिरिक्त कड़े आर्थिक प्रतिबंधों को ईरान पर लादा गया। ایران کی ارتھ ویوستھا کو کمزور کرنے کے لیے پچھلے چار دشکوں کے دوران کئی پرکار کے کام کیے گئے۔ اس کے وپریت ایران نے دیش کی ارتھ ویوستھا کو چست درست رکھنے کے ادیش سے اس دوران بہت ادھک پریاس کیے ہیں۔ کسی بھی دیش کے وکاس میں ساماجک نیائے کی بہت ضرورت ہوتی ہے۔
اس سندرب میں حضرت علی علیہ السلام کہتے ہیں کہ دیشوں اور شہروں کا وکاس نیائے کے بنا ہو ہی نہیں سکتا، ایسے میں اسلامی شکشاؤں پر آدھارت سرکار کے ادھیکاریوں کے لیے نیائے کی استھاپنا سب سے پہلا قدم ہونا چاہیے۔ ایران میں اسلامی کرانتی کی سفلتا کے بعد سے دیش کے ادھیکاریوں کا مکھ پریاس لوگوں کے لیے آرتھک سمبھاونائیں اپلبدھ کروانا اور گاؤں تک ونچت کھیتروں کی استھتی میں سدھار کرنا رہا ہے۔ اسلامی کرانتی کی سفلتا سے پہلے تک ایران میں بڑے شہروں کو چھوڑ کر ادھیکانش چھوٹے شہر اور گاؤں پائپ لائن دوارا جل کی آپورتی سے ونچت تھے۔ شاہ کا شاسن سماپت ہونے تک ایران کی گاؤں کی کیول 12% آبادی پائپ لائن دوارا جلاپورتی سے لابھانوت ہو رہی تھی، یہ آنکڑا اب 82% تک پہنچ چکا ہے۔
آج جلاپورتی کے کھیتر میں ایران نے 8 گنا سے ادھک لوگوں تک پانی پہنچایا ہے۔ جس سمے ایران میں اسلامی کرانتی سفل ہوئی اس سمے جلاپورتی کے لیے پائپ لائن نہ کے برابر تھی، جبکہ ورتمان سمے میں یہ 31,000 کلومیٹر تک ہو چکی ہے۔ اس سمے جلاپورتی کے کھیتر میں قدیر نامک ایران کی مہا پریوجنا کا الیکھ کیا جا سکتا ہے، جس کے انترگت وبھن کھیتروں تک پانی پہنچانے کے لیے کئی استر پر کام کیا جا رہا ہے۔ ایران کے خوزستان پرانت میں موجود جلاپورتی کی اس پریوجنا کو پشچم ایشیا کی سب سے بڑی جل پریوجنا کے روپ میں دیکھا جاتا ہے۔ یہ بہت ہی ویاپک استر پر شہری اور گرامین کھیتروں کے لیے جلاپورتی کرتی ہے۔
دوستوں، اس بڑی پریوجنا کا سنچالن خاتم الانبیاء کنسٹرکشن ہیڈ کوارٹر کے مادھیم سے کیا جا رہا ہے۔ وشیش بات یہ ہے کہ خاتم الانبیاء کنسٹرکشن ہیڈ کوارٹر نے 36 مہینے کی غدیر جلال پورتی پریوجنا کو کٹھن پریشرم کر کے ماتر 8 مہینوں میں ہی پورا کر دیا۔ کرانتی کی سفلتا کے بعد ایران میں جن کھیتروں میں محنت سے کام کیا گیا ان میں سے ایک ڈیم نرماڑ کا بھی کام شامل ہے۔ اسلامی کرانتی کی سفلتا سے پہلے کی تلنا میں اس سمے ایران میں باندھ 10 برابر ہیں۔ اس سمے ایران میں 195 سے ادھک باندھ موجود ہیں۔ ڈیم یا باندھوں کے بہت سے فائدے ہوتے ہیں، جیسے باڑھ کو روکنے میں سہایتا کرنا، کرشی کے لیے جل اپلبدھ کرانا، اودیوگک کھیتروں کے لیے پانی کا پربندھ کرنا اور ساتھ ہی متس پالن آدی جیسے کام کرنا۔ باندھوں کے مہتوپورن کاموں میں سے سب سے مہتوپورن کام بجلی بنانا ہے۔
ایران میں 14.1% بجلی کا اتپادن ہائیڈرو پاور پلانٹ کے مادھیم سے ہوتا ہے۔ حالانکہ دیش میں بجلی کے اتپادن کے لیے اور بھی پرنالیوں کا پریوگ کیا جاتا ہے، جیسے گیس روتوں سے لے کر اکشے ارجا، پون ارجا، سور ارجا تتھا پرمانو ارجا تک۔ دیش کے بجلی گھروں کی کھمتا اس سمے 86,000 میگاواٹ سے ادھک ہے۔ ورتمان سمے میں ایران وشو میں بجلی گھر بنانے والے 10 پرتھم دیشوں میں گنا جاتا ہے۔ اس کا نتیجہ یہ نکلا کہ دیش میں شہر کی 100% جنتا اور گرامین کھیتروں کی 99.5% سے ادھک جنتا بجلی سے لابھانوت ہو رہی ہے۔ حالانکہ وشو میں گاؤں اور شہروں میں بجلی کی آپورتی سامانیتا 79 سے 96% ہے۔
الیکھنی ہے کہ وشیشگیوں کے انوسار آگامی ورشوں میں دیش میں 20,000 سے 30,000 میگاواٹ بجلی کی ضرورت ہوگی۔ پرمانو ارجا سنیتروں میں بجلی پیدا کرنے میں لاگت کم آتی ہے۔ اس کا ایک ان لابھ یہ بھی ہے کہ ان سے پریاورن کو کم کھتی پہنچتی ہے۔ اس حساب سے پرمانو بجلی گھروں کے لیے پونجی نویش ایک ضروری وشے ہو چکا ہے، جس پر دیش کے بڑے ادھیکاری پوری شمتا اور گمبھیرتا کے ساتھ کام کر رہے ہیں۔ دوستوں، کاریکرم کا سمے یہیں پر سماپت ہوتا ہے، ہمیں انومتی دیں۔ दोस्तों अभी आप सुन रहे थे स्वतंत्रता प्रभात के मौके पर पेश किए जाने वाले विशेष कार्यक्रम की एक अनकड़ी। अब कार्यक्रम आज की सभा के अंत में आपकी सेवा में जो कार्यक्रम पेश किया जा रहा है वो है आजकल।
आज कल
दोस्तों कार्यक्रम आज कल में आपका स्वागत है। मरियम मेहरदादी और कायम रिजवी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम अधिक कुशल और शिक्षित श्रमबल के महत्व के बारे में चर्चा करेंगे।
दोस्तों हिजरी शमसी कैलेंडर के नए साल 1401 की शुरुआत में इस्लामी क्रांति के सुप्रीम लीडर आयतुल्लाह लुज़्मा सैयद अली खामिनेई ने इस साल का नाम रोजगार पैदा करने वाला नॉलेज बेस्ड प्रोडक्शन रखा था। सुप्रीम लीडर ने कहा था कि पिछले वर्षों में हमने हर साल के नारे के तौर पर एक विषय चुना। इसका उद्देश्य ये है कि अधिकारी बुनियादी तौर पर सरकार और फिर उसके बाद संसद और न्यायपालिका, इसी तरह जहां मामला स्वयं जनता से जुड़ा हुआ हो वहां जनता, इसी खास लक्ष्य की दिशा में आगे बढ़े। कुछ वर्षों में इस मैदान में अच्छी कामयाबियां हासिल हुई, हालांकि कुछ वर्षों में कुछ जगहों पर कमी भी हुई है। सन 1400 में हमने पैदावार, समर्थन और रुकावटों के निवारण को विषय बनाया था। आज दुनिया में ये स्पष्ट रूप से महसूस किया जा रहा है कि नए प्रकार की अर्थव्यवस्था उभर रही है जो देशों के आर्थिक विकास और अन्य विभिन्न क्षेत्रों में विकास के लिए अलग आधार प्रदान करती है। ये अर्थव्यवस्था, जिसे नॉलेज बेस्ड अर्थव्यवस्था के रूप में जाना जाता है, वैश्वीकरण, ज्ञान के विकास और विकास की परस्पर क्रिया का ही परिणाम है।
मानव शक्ति में निवेश करना और श्रमबल की गुणवत्ता में सुधार करना उत्पादकता बढ़ाने और आर्थिक विकास को गति देने के मुख्य और मूलभूत तरीकों में से एक है। आर्थिक अध्ययनों से पता चलता है कि मानव पूंजी पूरी तरह से एक आर्थिक अवधारणा है और वास्तव में मानव की गुणात्मक विशेषताएं एक प्रकार की पूंजी हैं, क्योंकि ये विशेषताएँ उत्पादकता, उत्पादन, आय और कल्याण को बढ़ा सकती हैं। निसंदेह मानव संसाधन संगठन को शारीरिक और बौद्धिक रूप से अपनी क्षमता प्रदान कर सकते हैं, इसलिए मानव संसाधन को उत्पादन का सबसे महत्वपूर्ण तत्व माना जाता है। मानव संसाधन प्रबंधन में देश की मानव पूंजी की गुणवत्ता एक महत्वपूर्ण मुद्दा है। मानव पूंजी लोगों की उत्पादक और कुशल क्षमताओं को स्पष्ट करती है। इन क्षमताओं में आर्थिक मूल्य वाले नॉलेज, कौशल और अनुभव शामिल हैं। देशों में मानव पूंजी के अलग अलग स्तर होते हैं। महत्वपूर्ण बिंदु यह है कि मानव पूंजी में निवेश आर्थिक विकास की ओर ले जाता है, जब यह उत्पादन में नवीनतम वैज्ञानिक उपलब्धियों का उपयोग करने के लिए अर्थव्यवस्था की बढ़ती जरूरतों के दबाव में किया जाता है। किसी भी संगठन में सक्षम और प्रतिभाशाली बलों की उपस्थिति उसके विकास और विस्तार में सहायक होती है, और वहीं दूसरी ओर अनमोटिव और अक्षम बलों से किसी संगठन की उत्पादकता और सफलता में उसी हद तक कमी आती है।
आधुनिक आर्थिक विकास में मानव पूंजी एक महत्वपूर्ण कारक है। आर्थिक विकास केवल मानव संसाधनों के आकार और मात्रा पर निर्भर नहीं करता, बल्कि यह इसकी कार्यक्षमता पर भी निर्भर करता है। मानव संसाधनों की गुणवत्ता में सुधार एक ओर तो कार्यबल को अधिक कुशल, अनुभवी और सक्षम बनाता है, तो वहीं दूसरी ओर ज्ञान और प्रौद्योगिकी में सुधार और प्रगति की पूंजीगत कारक को अधिक कुशलतापूर्वक और उत्पादक रूप से काम करने का कारण बनाता है। इस प्रकार उत्पादन में दक्षता और उत्पादकता का विस्तार शिक्षा और तकनीकी ज्ञान की उन्नति का कारण होता है।
کسی بھی نالج بیس ارتھویوستھا کا ایک بنیادی آدھار شکشا ہے اور گیان کو پربھاوی ڈھنگ سے بنانے، ساجا کرنے، وترت کرنے اور لاگو کرنے کے لیے وشیش اور شکشت لوگوں کی اپستھتی ہے۔ 20ویں شتابدی میں نالج بیس ارتھویوستھاؤں کو ICT کوشل، سمسیا سمادھان کوشل، وشلیشناتمک کوشل، سیکھنے اور سموہ میں کام کرنے اور پربھاوی سنچار جیسی نئی دکشتاؤں کی آوشیکتا ہوتی ہے۔ ان دکشتاؤں کو پراپت کرنے کے لیے ایک لچیلی شکشا پرنالی کی آوشیکتا ہوتی ہے، جس میں پراتھمک شکشا سیکھنے کی نیو پردان کرتی ہے اور چھاتروں کو اچھ پاٹیکرموں میں مہتوپورن کوشل، رچناتمکتا اور مہتوپورن سوچ سکھاتی ہے۔
شکشا میں نویش نالج بیسڈ ارتھویوستھا کا مکھ آدھار ہے۔ وبھن دیشوں میں کشل مانو شکتی دیشوں کی سفلتا کے مکھ سروتوں میں سے ایک ہے۔ نالج بیسڈ ارتھویوستھا کو ساکار کرنے کے لیے کشل، شکشت اور رچناتمک مانو سنسادھنوں کی آوشیکتا ہوتی ہے۔ سورنا ستاری اس بارے میں کہتے ہیں کہ نالج بیسڈ کمپنیوں کے رچناتمک مانو سنسادھن اور سکریہ تکنیک نالج بیسڈ ارتھویوستھا پر آدھارت دیش کے وکاس اور پرگتی کے مکھ بندو ہیں۔ ادھکانش وکاسشیل دیش دوہری اور وششٹ سمسیا کا سامنا کر رہے ہیں۔ ان کے پاس ادیوگ کے وکاس کے لیے آوشیک کوشل اور وشیشگتا کی کمی ہے، جبکہ ان کے پاس اکشل شرم بل آوشیکتا سے ادھک ہے۔
ضرورت سے زیادہ شرم بلوں کا ہونا کافی حد تک آوشیک کوشل کی کمی کے کارن ہے۔ ان دیشوں میں بھوتک ارتھات فزیکل پونجی سے کہیں ادھک مانو سنسادھن میں نویش کی آوشیکتا ہے۔ فزیکل پونجی کا آیات یا نرمان کرنے کے باوجود یہ دیش ابھی بھی اپنی آرتھک وردھی کو گتی دینے میں سکشم نہیں ہیں، کیونکہ ان کے مانو سنسادھن ابھی بھی اوکست ہیں۔ یہ دیش ہر سال مہتوپورن ماترا میں پونجی کا آیات کرتے ہیں، لیکن آوشیک کوشل کی کمی کے کارن وہ ان سنسادھنوں کا پوری طرح سے اپیوگ نہیں کر پاتے ہیں۔
دوستو، وکاسشیل دیشوں میں ایک اور سمسیا یہ ہے کہ یہ دیش جن شکتی پرواس اور پرتیبھا پلائن کی گھٹنا کا بھی سامنا کر رہے ہیں۔ اس پریگھٹنا کا ایک مکھ کارن یہ بھی ہے کہ یہ دیش اپنی کشل اور کلین شمتا کا استعمال نہیں کر پا رہے ہیں، جس کے کارن ان دیشوں کے میدھاوی اور کلین ورگ پلائن کر رہے ہیں۔ اس پلائن کی گھٹنا کو آج کے سمے میں برین ڈرین کی گھٹنا کے نام سے جانا جاتا ہے۔ اپرواسن کے شیتر میں اس کا ایک مکھ کارن یہ ہے کہ مانو سنسادھن کو اناوشیک پرشکشن یا پھر ایسی ٹریننگ پراپت ہوئی ہے کہ جس کا اپیوگ کرنے کے لیے دیش کے پاس آوشیک شمتا نہیں ہے۔
اس لیے شیشک شمتاؤں کا اپیوگ کرنے والی مانو شکتی بھی دیش سے پلان کرنا پسند کرتی ہے۔ نالج بیسڈ ارتھویوستھا پر دھیان کیندرت کرنے کا ایک کارن یہ بھی ہے کہ مانو سنسادھنوں کی گنوتا میں نویش کر وہ اس کاریہ بل کی کشمتا انوسار کاریہ کے مارگ کو پرشست کریں، تاکہ میدھاوی اور کلینور کے پلائن کو روکا جا سکے۔
اسلامی گڑتنتر ایران میں کشل جن شکتی کا مہتو اتنا ادھک ہے کہ اسلامی کرانتی کے سروچ نیتا نے بھی کرانتی کے دوسرے چرن میں اس کا الیکھ کیا۔ آیت اللہ العظمیٰ سید علی خامنہ ای اس بارے میں کہتے ہیں کہ ہر سماج کے یوا پرفلت پریشرمی اور شمتاؤں و یوگتاؤں سے پریپورن ہوتے ہیں۔ وہ ہر دیش و سماج کا بھوشیہ ہوتے ہیں۔ اسی کارن جو سرکاریں بھوشیہ پر نظر رکھتی ہیں، وہ وبھن کھیتروں میں یواؤں کی شمتاؤں اور یوگتاؤں کو نکھارنے کے لیے نویش کرتی ہیں۔
سروچ نیتا کہتے ہیں کہ دیش کے وکاس کے لیے سب سے مہتوپورن آشا یوگیہ و پریشرمی مانو بل ہے، اور اس شرم بل کا آدھار دھرم اور ایمان ہے۔ 3,60,00,000 ایرانیوں کی عمر 15 سے 40 سال کے بیچ ہے، اور لگ بھگ 1,40,00,000 یوا اچ شکشت ہیں، اور وہ کرانتیکاری بھاونا کے ساتھ پلے بڑے ہیں اور دیش کے وکاس کے لیے پریاس کرنے کے لیے تیار ہیں۔ बहुत सारे अध्ययनकर्ता व शोधकर्ता और विद्वान युवा देश की बहुत बड़ी पूंजी हैं और किसी भी भौतिक संभावना से उनकी तुलना नहीं की जा सकती।
इस्लामी क्रांति के सर्वोच्च नेता के अनुसार हर समाज के युवा परिश्रमी और क्षमताओं व योग्यताओं से परिपूर्ण होते हैं। वे हर देश व समाज का भविष्य माने जाते हैं। इसी कारण जो सरकारें अपने भविष्य पर नजर रखती हैं, वे विभिन्न क्षेत्रों में युवाओं की क्षमताओं और उनकी योग्यताओं को निखारने के लिए व्यापक स्तर पर निवेश करती हैं। इस्लामी क्रांति के सर्वोच्च नेता इसी बात के दृष्टिगत देश के जिम्मेदार व अधिकारियों को युवाओं की क्षमताओं से लाभ उठाने के लिए प्रोत्साहित करते हैं, विशेषकर इसलिए कि युवाओं ने ईरान की इस्लामी क्रांति के आरंभ में भली भांति दर्शा दिया कि जब भी उन पर भरोसा किया गया और उनके हवाले कोई काम किया गया तो उन्होंने उसे बहुत अच्छी तरह से निभाया।
इसी कारण आयतुल्लाहुल उज़्मा सैयद अली खामनेई इस्लामी क्रांति को सुरक्षित करने और उनके विकास की महत्वपूर्ण जिम्मेदारी युवाओं की मानते हुए कहते हैं, राष्ट्र और देश सबकी जिम्मेदारी है कि वे अपनी क्रांति की सुरक्षा करें। ये हम सबकी जिम्मेदारी है, परंतु युवा प्रगति और आगे ले जाने का इंजन है। तो दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अनुमति दीजिए।
यह रेडियो तेहरान की हिंदी सेवा है। श्रोताओं, आप हमारे प्रसारण को शॉर्टवेव में 31 मीटर बैंड बराबर 9620 किलोहर्ट्ज़ पर सुन रहे हैं। हम आशा करते हैं कि हमारा प्रयास आपको पसंद आया होगा। कार्यक्रमों के बारे में अपने विचारों और प्रतिक्रियाओं से हमें अवश्य अवगत करवाते रहिए। तो अगली सभा तक के लिए हमें इजाज़त दीजिए। खुदा हाफिज़।